नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँको कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
आजको कार्यक्रममा लामो समयदेखि बन्द रहेका उद्योगहरू सञ्चालन गरिने तयारी भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई, निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न प्रयास जारी राख्ने अर्थमन्त्री डाक्टर प्रकाश शरण महतद्वारा स्पष्ट, आगामी आर्थिक वर्ष 2081-82 को बजेटको तयारी बैठक शुरू, आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनका लागि कानूनी सुधारको सिफारिश गर्न गठित कार्यदलद्वारा विभिन्न 1 दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिश लगायतका प्रसंग प्रस्तुत गर्छौं।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामो समयदेखि बन्द रहेका उद्योगहरू सञ्चालन गरिने बताउनु भएको छ। वीरगंजमा उद्योगी व्यवसायीहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले लामो समयदेखि बन्द रहेका विराटनगर जुटमिल, हेटौँडा कपड़ा उद्योग, गोरखखाली रबर उद्योग, बुटवल धागो उद्योग लगायतका उद्योग सञ्चालन गर्ने गरी तयारी अघि बढ़ाइएको जानकारी दिनुभयो। बन्द रहेका ती उद्योग निजी सार्वजनिक साझेदारी अवधारणा अनुरूप सञ्चालन गर्ने निर्णय सरकारले गरेको बताउनुहुँदै प्रधानमन्त्री दाहालले त्यसको तयारीमा सरकार लागेको बताउनुभयो। आगामी 7 वा 10 दिनभित्रमा बन्द उद्योग सञ्चालनका कुरा जनताले थाहा पाउने प्रधानमन्त्रीले बताउनुभयो। कतिपय उद्योगहरू नेपाली सेनाले सञ्चालन गर्ने र कतिपय निजी कम्पनीले चलाउने गरी तयारी गरिएको प्रधानमन्त्रीले बताउनुभयो। आफ्नो ध्यान आगामी आर्थिक वर्षको बजेटमा गएको बताउनुहुँदै प्रधानमन्त्रीले जनता केन्द्रित र सहभागीमुखी नीति कार्यक्रम र बजेट निर्माण गरिने जानकारी दिनुभयो। उहाँले लोकतन्त्रको पक्षमा बजेट निर्माण गरेर आमूल सुधार गरिने विश्वास पनि दिलाउनुभयो। नीति तथा कार्यक्रम बनाउँदा स्थानीय र प्रदेश सरकार एवं मन्त्रालयहरूको राय सुझाव लिइने जानकारी दिनुहुँदै अब नयाँ ढंगले सरकार अघि बढ्ने प्रधानमन्त्रीले बताउनुभयो। अर्थतन्त्रमा पछिल्लो दिनमा सुधार हुँदै आएको भन्नुहुँदै प्रधानमन्त्रीले आगामी दिन अर्थतन्त्रका लागि थप सुधारमुखी हुने बताउनुभयो।
अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राखेको बताउनु भएको छ। निर्यात व्यवसायी महासंघ नेपाल फिनको स्थापना दिवस तथा 4 वार्षिकोत्सव समारोहमा अर्थमन्त्री डाक्टर महतले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न आवश्यक रहेको पनि बताउनुभयो। उहाँले नेपाली उत्पादन उच्च प्रविधियुक्त भन्दा पनि मौलिक हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजस्व वृद्धि र दिगो विकासलाई प्रवर्धन गर्न निर्यातकर्ताले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको पनि उल्लेख गर्नुभयो।
आगामी आर्थिक वर्षको बजेट तयारी शुरू गरिएको छ। राष्ट्रिय योजना आयोगले पछिल्लो साता बजेटको स्रोत समितिको बैठक मार्फत बजेट तयारी शुरू गरेको हो। विभिन्न 4 दर्जन भन्दा बढ़ी बैठकहरू योजना आयोगका विषयगत सदस्यहरूको अध्यक्षतामा छलफल गरी निष्कर्षमा पुगिने योजना आयोगले जनाएको छ। योजना आयोगले सरकारका विभिन्न 47 भन्दा बढ़ी निकायलाई पत्राचार गरी बजेट तयारी अघि बढ़ाउन आग्रह पनि गरेको छ। आगामी बजेटमा नयाँ पूर्वाधारका योजना अघि नबढ़ाउने, उत्पादन, रोजगारी तथा प्रतिस्पर्धी क्षमता वृद्धि गर्ने लगायतका कार्यक्रमलाई समेट्ने तथा आगामी 16 योजनाको लक्ष्य बमोजिम पहिलो वर्षमा हुने खर्चको उत्तरदायित्व तथा रूढ उद्योगहरूको व्यवस्थापन लगायतका विषयमा छलफल भइरहेको योजना आयोगले जनाएको छ। आगामी आर्थिक वर्षको स्रोत र सिलिङ माग 29 गतेसम्म तय गरिसक्नुपर्ने भएकाले त्यसमा लागेको आयोगले जनाएको छ। फागुन 7 गतेभित्र आगामी आर्थिक वर्षको बजेट तथा सिलिङ सरकारका सबै मन्त्रालय र निकायमा पठाइसक्नुपर्ने व्यवस्था छ। बजेट तयारी विषयमा हामीले राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार फुयालसँग कुराकानी गरेका छौं।
हामीले यो गत मक्सिर 25 गते 47 वटा यो संघीय सरकारका निकाय प्रदेशलाई तपाईँहरूको अबको अर्को वर्ष खर्च गर्ने खाले आयोजनाहरू कार्यक्रमहरू के हुन्, त्यसलाई कति बजेट आवश्यक पर्छ, तपाईँहरूको आफ्नो स्रोत पनि त्यसमा कति निस्किन्छ, त्यो कुरा चाहिँ भरेर पठाउनुहोस् भनेर खाका बनाएर पठाएको थियौँ र त्यो धेरैको आएको छ। त्यसैको आधारमा अब हामीले माघको मसन्तसम्ममा खर्च गर्ने सीमा निर्धारण गर्नुभन्दा अगाडि सबै निकायहरूसँग छलफल गर्यो भने यसमा पूर्ण क्लियरिटी हुन्छ भनेर यो बजेट निर्माण प्रक्रियालाई सरल, सहज, वस्तुनिष्ठ, व्यवहारिक र साँच्चै नै यो यथार्थमा कार्यान्वयन गर्न सक्ने गरी बनाउनको लागि हामी बसेका हौ। अब आज सबै निकायहरूसँगको एक लेभलको छलफल सकिन्छ। यसले चाहिँ सामान्यतया 3 विषयमा हामीले छलफल गरेका छौँ। एउटा अब यी वार्षिक बजेटको सीमा, अर्को चाहिँ हामीले मध्यमकालीन खर्च संरचनाको खाका र बजेट तर्जुमा गर्दाखेरि के कुराहरू फलो गर्ने, केमा ध्यान दिने, कस्ता कस्ता कुराहरू, कस्ता कस्ता आयोजनाहरूमा पैसा हाल्ने र रिजल्ट दिने हिसाबले कसरी लाने, पुँजीगत खर्च कसरी पूर्ण रूपले बनाउन सक्ने गरी जाने, साधारण खर्च कसरी घटाउने, दायित्वहरूलाई कसरी सम्बोधन गर्ने र थोरै स्रोतले धेरै आवश्यकताहरूलाई प्राथमिकरण गरी कसरी ठोस रूपमा कार्यान्वयन गराएर नतिजा निकाल्न सक्ने गरी जाने भनेर छलफलमा हामी अगाडि बढेका छौँ।
कानूनी जटिलताहरू जे जस्तो थिए ती चाहिँ अध्यादेश मार्फत सम्बोधन भइसकेपछि बजेटको जुन यो नयाँ क्यालेण्डर आयो यसले चाहिँ संसदमा छलफलको प्रक्रियाका साथै संशोधनकै सन्दर्भ या अन्य विभिन्न विषयहरूमा समय दियो योजना आयोगकै लागि पनि अर्थ मन्त्रालयकै लागि पनि भनेर भनिएको छ र प्रधानमन्त्रीले यहाँहरूलाई बजेटको तयारी गर्न पनि निर्देश गरिसक्नु भएको छ। बजेट तयारी चाहिँ कसरी अघि बढ्दैछ?
यो एकदमै रूपान्तरणकारी काम हो किनभने पहिला यति धेरै विधेयक छलफल संवाद बहस गरेर सबैका धारणा सबैका जिज्ञासा सबैका अनुरोधहरूलाई सुन्ने र आयोजना कार्यक्रमहरूमा राखेर अगाडि बढाउने किसिमको प्रावधान त्यति थिएन। खालि कार्यकारी लेभलमा मात्रै कार्यपालिकाका निकायहरूसँग मात्रै गरिन्थ्यो छलफल राष्ट्रिय योजना आयोगले शुरू गरेपछि। अब चाहिँ हामी यो व्यवस्थापिकापट्टि पनि गयौं। त्यहाँ चाहिँ अब जनताबाट अनुमोदन भएर आएका जनप्रतिनिधिहरूले जनतासँग गरेका वाचाहरूलाई सम्बोधन गर्न कार्यक्रम मार्फत बजेट मार्फत कसरी लान सकिन्छ भन्ने हिसाबबाट पनि उहाँहरूले भरपूर प्रयास गर्न सक्ने रूम भयो। जनताको पनि अरू डाइरेक्ट सुझाव सल्लाह दिन सक्ने हिसाबबाट कुराहरू आउने भएका छन्। त्यो एउटा राम्रो कुरा हो। जहिले पनि पुरानै हिसाबले कार्यक्रमहरू बजेटहरू फ्रेमवर्कको अलिअलि तलमाथि हुने तर योचोटि चाहिँ अलिकति ड्रास्टिकल्ली नै परिवर्तन गरौँ। धेरै पुराना धेरै लागतहरू लागिरहेका तर रिजल्ट दिन नसक्ने कार्यक्रम आयोजनाहरू छन् भने त्यसलाई अलि निर्मम भएर बन्द गर्ने कि अथवा त्यसलाई अर्को उपयोगिताको लागि प्रयोग गर्ने कि अथवा त्यसलाई अलि धेरै साधन स्रोत खर्च गरेर सम्पन्न गराउनपट्टि लाग्ने कि भन्ने हिसाबले हामी गएका छौँ। त्यसरी जाँदाखेरि अब अहिले निकायहरूले चाहिँ उहाँहरूको दायित्व कति भुक्तानी कति कुनै नयाँ आयोजनाहरू ल्याउनु पर्यो भने लाभ लागत कति त्यो पनि सबै गरेर ल्याउनु पर्ने अवस्था छ र 16 आवधिक योजना जो हाम्रो यो महिनाको अन्तिम दस्तावेज हामी निकालेर स्वीकृत गर्ने क्रममै पुगिसकेका छौँ। यसले निर्दिष्ट गरेका केही महत्वपूर्ण संरचनागत रूपान्तरणका क्षेत्रहरू पनि छन्। सामाजिक न्याय सुशासन र समृद्धि भन्ने सोचमा त्यसलाई चाहिँ उत्पादन रोजगारी उत्पादकत्व सामाजिक न्याय प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्ने भन्ने छन् निशेष ठोस। यिनमा मान्छेलाई रोजगारी भयो भने मात्रै मान्छेको अहिले चुलो बल्ने र जीवन निर्वाह हुने र धेरै मान्छे रोजगारीको लागि विदेशमा परिरहेको अवस्था छ। त्यसैले यो वर्ष अलिकति फ्ल्याक्सिप कार्यक्रमको रूपमा हामीले रोजगारीको दशक रोजगारी सिर्जनाको दशक भन्ने हिसाबले पनि ल्याउने भएका छौँ र सबै क्षेत्रबाट रोजगारी कति सिर्जना गर्न सकिन्छ भनेर आकलन गरेर त्यसमा चाहिँ ठोस कार्यक्रम सहित हामी जाने भनेका छौँ। त्यस्तै टुरिज्मको लागि पनि हामीले पर्यटन वर्षको रूपमा 10 वर्षलाई लिने गरी अगाडि बढेका छौँ। यस्ता केही अब हाम्रा उत्पादनसँग रोजगारीसँग र सामान्यतया देशको अर्थतन्त्रलाई बलियो आन्तरिक अर्थतन्त्रलाई बलियो मजबुत बनाउन भूमिका खेल्ने खाने क्षेत्रहरूमा अलि बढी हस्तक्षेपकारी कार्यक्रम ल्याएर त्यसलाई आवश्यक पर्ने बजेट विनियोजन गर्ने र बजेट विनियोजन गर्दाखेरि विनियोजन दक्षता र संस्थाले त्यो कार्यान्वयन गर्न सक्ने क्षमता र त्यहाँभित्र भएका आयोजना सुशासनको पूर्ण प्रत्यावत हुने र वित्तीय अनुशासन कायम गर्न सक्ने गरी जानुपर्छ त्यसरी कार्यक्रम ल्याउनुहोस् भनेर निकाय र मन्त्रालयहरूमा छलफल गरेका छौँ। अहिलेको अलिकति हाम्रो डिपार्चर चाहिँ राष्ट्रिय परियोजना बैङ्क हामी कहाँ थियो पहिला पनि त्यसमा आयोजनाहरू हाल्ने र त्यसमध्येबाट प्राथमिकताको आधारमा छनौट गर्ने भनिएको थियो। केही अभ्यास त हामीले पहिला गऱ्यौँ तर त्यसलाई पूर्ण रूपले गराउन सकिएको अवस्था थिएन र यसपालि चाहिँ हामीले अनिवार्य रूपमै त्यो आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले व्यवस्था गरेको छ त्यो व्यवस्था गरे बमोजिम सबै निकाय मन्त्रालयहरूबाट पुँजीगत खर्च गर्नुपर्ने खाले त अनिवार्य नै छ र अरू प्रोग्रामहरूमा पनि बजेट बैङ्कमा आइसकेपछि प्रविष्ट भइसकेपछि प्राप्त भएका आयोजना लिस्टिङ गरेर प्राथमिकताको आधारमा सरकारको प्राथमिक क्षेत्र लक्ष्य र आवधिक योजनाले अङ्गीकार गरेको जुन मार्गदर्शन छ त्यसलाई फलो गर्न सक्ने गरी हामीले चाहिँ अगाडि बढ्नेछौँ। र त्यसो गर्दाखेरि यसपालि अर्को हाम्रो के भएको छ भने यो आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले दिएको निर्देशन अनुसार यो आयोजना वर्गीकरणको आधार र मापदण्ड पनि हामीले निकालेका छौँ। त्यसले गर्दा आयोजनाहरूमा दोहोरोपन नहुने र सङ्घले कस्तो आयोजनामा कतिसम्मको खर्च गर्नलाई बजेट विनियोजन गर्न सक्ने प्रदेशले त्यसै गरी कति गर्न सक्ने स्थानीयले कति गर्न सक्ने भन्ने संवैधानिक अधिकारकै आधारमा एकल अधिकारबाट कति गर्ने साझा अधिकारबाट कति गर्ने भन्ने विषयमा पनि हामीले अलिकति जोड दिएका छौँ। त्यो सबैले नै फलो गर्नुपर्ने छ। अर्को कुरो यसपालि हामीलाई यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पनि केही ठोस निर्णयहरू छन्। ती निर्णयहरूको आधारमा धेरै दायित्व सिर्जना हुने एउटै काममा अब दुई चारतिरबाट काम गरेर रिजल्ट चाहिँ एउटै देखिने तर त्यसमा खर्च चाहिँ धेरैतिरबाट विनियोजन हुने काममा रिपिटेसन हुने जस्ता कुराहरू भए बेरोजगारका कुराहरू भए यी कुरालाई पनि पूर्ण रूपले व्यवस्थित गर्ने गरी मध्यमकालीन खर्च संरचनाले बोलेको ढाँचा अनुसार काम गर्नेलाई अनिवार्य गराउने गरी हामी अगाडि बढेका छौँ र यो विकासका विभिन्न सवाल र चुनौतीहरूलाई सम्बोधन गर्ने गरी तत्कालै समाधान गर्नुपर्ने विषयमा अलिकति फोकस गर्ने र बढी चाहिँ काम गर्ने सिलसिला तौर तरिका आत्मविश्वास बढ्ने गरी निर्दय हुने गरी पुँजीगत खर्च अभिवृद्धि हुने गरी र धेरै जस्तो कुरा चाहिँ हाम्रो नतिजालाई मापन योग्य बनाउन सक्ने गरी खर्च गर्नुपर्छ।
अहिलेको चुनौतीका रूपमा देखिएको पुँजीगत खर्चको वृद्धि भनौँ बढोत्तरी जुन विगत वर्षहरूदेखि नै हुन सकिरहेको छैन र अर्को पुराना आयोजनाहरूलाई आगामी आर्थिक वर्षको बजेटले सम्पन्न गर्नेतिर केन्द्रित हुने गरी बजेट निर्माण गर्न प्रधानमन्त्रीले दिनुभएको निर्देशन यो दुईटा विषयलाई कसरी प्राथमिकतामा राख्न सकिएला अथवा यसबाट कसरी नतिजामा पुग्न सकिएला?
पुँजीगत खर्च नबढाएसम्म हाम्रो अर्थतन्त्र नै राम्रोसँग पहिचान हुन सक्दैन र आर्थिक वृद्धि पनि हामी गर्न सक्दैनौँ। पहिलो कुरा त हामी पुँजीगत खर्च बढाउनको लागि के उपायहरू गर्यो भने बढाउन सकिन्छ भनेर पनि लिस्टिङ गर्छौँ। पहिलो कुरा त क्यालेन्डरमै हो, हामी क्यालेन्डरमै जानुपर्छ। रिक्रुटमेन्ट प्रक्रियाहरूलाई छिटो छरिटो बनाउनुपर्छ। सामान्यतया जुन कार्यकारी अधिकृत भनौँ अथवा म्यानेजर भनौँ अथवा लिडर भनौँ उसले चाहिँ कुनै एउटा कार्यक्रममा जिम्मेवारी लिएको छ, आयोजनामा जिम्मेवारी लिएको छ, परियोजनामा जिम्मेवारी लिएको छ, उसलाई पूर्ण अधिकार दिने गरी उसले गल्ती गरे, तोकेको मापदण्ड र दिएको टिवार अनुसार काम नगरे उसलाई कानुनी बमोजिम दिने सजाय दण्ड पुरस्कार के हो त्यो भइ नै हाल्छ। तर एउटा विश्वासको वातावरण चाहिँ हामीले सिर्जना गर्नै पर्ने हुन्छ। कुनै कार्यक्रम सुरु गरिएको हुन्छ, छ महिनामै उसलाई एक ठाउँबाट अर्को ठाउँ लाने अथवा अर्को नयाँ मान्छे ल्याउने अनि नयाँले जानेकै हुँदैन त्यहाँ, यस्ता यी विभिन्न झन्झटहरू छन्, त्यहाँको बारेमा बुझेको पनि हुँदैन। त्यसैले एटलिस्ट दुई वर्षसम्म अथवा सकिन्छ भने परियोजना कार्यक्रम सम्पन्न नहुन्जेलसम्म एउटै व्यक्तिलाई पूर्ण लिडरसिप दिएर आवश्यक के तपाईँको कानुनी प्रक्रिया पुर्याएर उसलाई अधिकारहरू बढाउन पर्ने गरी पनि जानुपर्ने देखिएको छ। र अर्को चाहिँ अब क्यालेन्डरलाई फलो गर्ने, वैशाख पनि कहिलेकाहीँ चाहिँ ठेक्का लागेको अवस्था छ। साउनबाट बजेट गइसकेपछि भदौ असोजसम्म पहिलो त्रैमासिकमा चाहिँ सबै अरू जुन प्रशासनिक र प्रक्रुटमेन्ट सम्बन्धी गर्नुपर्ने सबै काम गरिसकेर अर्को दोस्रो त्रैमासिकबाट चाहिँ पूर्ण रूपबाट ठेक्का लगाएर काम गर्न सक्ने गरी जानुपर्छ भन्ने छ। र यसमा 16 आवधिक योजनामा पनि एउटा परिच्छेदै हामीले राखेका छौँ र त्यसका प्रो कन्स निकालेका छौँ र कसरी जाने भन्ने कार्ययोजना तयार गर्ने गरी त्यहाँ केही सवालहरू आएका छन्, त्यसलाई चाहिँ रणनीतिक हिसाबले कसरी हेर्ने र हस्तक्षेपकारी हिसाबले कसरी हेर्ने र नतिजा चाहिँ भनेको समयमा तोकेको मापदण्ड पूरा गर्न सक्ने गरी गुणस्तर कायम गरेर लाने भन्ने गरी आएको हुनाले अबको वर्षमा हामी पुँजीगत छ बढाउनको लागि आवश्यक अनुगमन मूल्याङ्कनमा पनि जाने एउटा ठुलै अभियान चलाउने गरी हामीले कार्यविधि बनाएर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पठाएका पनि छौँ ठुला आयोजनाहरूको अनुगमन र मूल्याङ्कन गर्ने विषयमा। त्यसो हो भने 15-15 दिनमा ठुला आयोजनाहरूको अनुगमन पनि हुन्छ र सम्मान्य प्रधानमन्त्रीज्यू आफैले त्यसलाई माथिबाट पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको रूमबाट पनि त्यसको अनुगमन गरि नै रहनु भएको छ, गर्न सक्नुहुन्छ। र अरू चाहिँ राष्ट्रिय योजना आयोगको सदस्यहरूको संयोजकत्वमा टिमहरू बन्छ र देशव्यापी रूपमा अहिले भएका 91 भन्दा बढी ठुला आयोजनाहरू छन् हामी छ तिनलाई अनुगमन गर्ने भनिएको छ र प्रधानमन्त्रीजीकै निर्देशन अनुसार हामीले त्यो काम तयार गर्नुपर्ने हो। डकुमेन्ट त्यो तयार भइसकेको छ। अब तुरन्तै यो 16 आवधिक योजना माघ मसन्त पछि हामी दुई किसिमबाट जान्छ, एउटा बजेट तर्जुमामा अर्को अनुगमनमा।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार फुयाल, बजेट तयारी बारे हामीसँग कुराकानी गर्नुहुँदै।
आगामी वैशाख 16 र 17 गते आयोजना हुने तेस्रो लगानी सम्मेलनका लागि कानूनी सुधारको सिफारिश गर्न गठित कार्यदलले विभिन्न एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आर्थिक तथा पूर्वाधार क्षेत्र हेर्ने सचिव एकनारायण अर्यालको संयोजकत्वमा गठित सुझाव कार्यदलले यस्तो सुझाव दिएको हो। मुलुकमा स्वदेशी एवं विदेशी लगानी आकर्षित गर्न एक दर्जन कानून र नियमावलीमा संशोधन प्रस्तावसहित कार्यदलले मुख्य सचिव डाक्टर वैकुण्ठ अर्याललाई सुझाव पेश गरेको छ। औद्योगिक व्यवसाय 2076, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन 2075, विशेष आर्थिक क्षेत्र ऐन 2073, वन ऐन 2076, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 लगायत ऐनको व्यवस्था संशोधनको सुझाव दिएको छ।
सरकारले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि जारी गरेको छ। स्टार्टअप उद्यमलाई प्रवाह गरिने कर्जा प्रक्रियालाई सरल, स्पष्ट, व्यवस्थित र पारदर्शी बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यविधि स्वीकृत गरेको हो। कम्पनी दर्ता भएको 7 वर्षभन्दा बढी समय नभएका कर्जा पाउनका लागि योग्य हुने कार्यविधिमा उल्लेख गरिएको छ। त्यसका लागि विभिन्न 16 क्षेत्र तोकिएको छ। 10 लाखसम्म चुक्ता पुँजी भएको लगायतका विभिन्न विषयहरू कार्यविधिमा उल्लेख छ।
सन् 2024 पहिलो महिना जनवरीमा 79,100 विदेशी पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डका अनुसार सन् 2023 जनवरीको तुलनामा सन् 2024 24,026 भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्।
हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।